सूरत सबा जो है मक्की सूरत है, इसके 6 रुकू और 54 आयात हैं। अल्फाज की तादाद जो है वो 833, हुरूफ 1512। सूरत सबा से सूरतों का पांचवा ग्रुप शुरू हो रहा है जो सूरत हुजरात पर जाकर खत्म होता है। इसमें 13 सूरतें हैं, एक यानी जो 13 सूरतें हैं सबा ता अहकाफ ये मक्की हैं, और आखिर में जो 3 सूरतें हैं मोहम्मद, अल्फत और अलहुजरात ये मदनी सूरतें हैं। इस सूरत का नाम आयत के 15वें फिक्रे से, इस सूरत का नाम सूरत सबा की आयत नंबर 15 से लिया गया है। लकद काना लिसबा इन फी मस्कनहिम आया, तो वो ये वो सूरत है जिसमें सूरत में जो है वो सबा का नाम आया है। फिर आप देखिए कि इसका जो मजमून है क्या है कि कुरानी दावत की 3 असासात हैं, 3 उसकी बुनियादें हैं, जैसे नंबर 1 तौहीद, नंबर 2 कयामत, नंबर 3 रिसालत। तो आप देखिए पिछली सूरतों में भी जो है ये इन असासात पर बात हुई है, और अब यहां पर भी जो है बड़े खूबसूरत दलाइल हैं, असलूब बयान मुख्तलिफ है जरा, और जैसे आप यूं कह सकती हैं जामे अमूद, अमूद के माने क्या होते हैं, सुतून। तो जो इसका जामे अमूद है वो इसका तौहीद का असबात है, और बड़ा नुमाया तौर पर ये हमारे सामने आता है। आइए हम देखते हैं कि अल्लाह ताला ने किस तरह जो है यहाँ पर दलाइल दिए हैं, और खास तौर पर 2 मिसालें हमारे सामने रखी हैं, एक अताअत गुजारों की जिसमें दाऊद अलैहिस्सलाम और सुलेमान अलैहिस्सलाम को बतौर मिसाल पेश किया है, और दूसरा कौम सबा का वाकया है। तो समझाया किसको गया है, उस जमाने के अहले ईमान को भी और आज के दौर के अहले ईमान को भी, उस जमाने के कुफर करने वालों को भी और आज के दौर के कुफर करने वालों को भी, कि नेमते पाकर दाऊद और सुलेमान की तरह शुक्र करो अलैहिस्सलाम, ना के कौम सबा की तरह जो है वो कुफर करने वाले बनो। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहिल्लज़ी लहु मा फिस समावाति वमा फिल अर्दी वलहुल हम्दु फिल आखिरा वहुवल हकीमुल खबीर। सूरत सबा का आगाज बड़ा ही खूबसूरत है, बिल्कुल आप देखिए सूरत फातिहा का आगाज कैसे था, अल्हम्दुलिल्लाह, तो सूरत सबा का जो आगाज है ये भी अल्हम्दुलिल्लाह से जो है वो होता है। और आपको ये बात पता ही है कि अल्हम्द जो है इसके 2 मानी है, एक इसके मानी है तारीफ के और दूसरे इसके मानी है शुक्र के, और यहां ये लफ्ज अल्हम्द दोनों मानी में इस्तेमाल हुआ है। तो पहले मानी क्या है कि ये सारी कायनात हर चीज का मालिक अल्लाह है, और इस कायनात में जो कमाल जमाल हिकमत कुदरत सनाई कारीगरी जो कुछ भी शान नजर आती है, तो इसकी तारीफ का मुस्तहिक कौन है, अल्लाह ताला। तो ये कायनात जो है वो अपने खालिक का तारुफ है, इसकी जो है वो इस कायनात की आप देखें कि वुस्सत को देखें, और वुस्सत भी कैसी कि हैबतनाक वुस्सत, बड़ी वसी है कि हम उसका जो है वो अहाता भी नहीं कर सकते। तो जो इसकी ये हैबतनाक वुस्सत है वो खालिक की अजमत को बयान करती है, तो तारीफ उसी की है जिसने इतनी खूबसूरत और इतनी जो है वो मजबूत जो है वो कायनात बनाई। फिर आप देखिए कि दूसरे मानी के लिहाज से क्या है कि ये जो कायनात है इसके अंदर जो चीजें हैं इससे हम फायदा उठा रहे हैं, जो भी कायनात का हुस्न कमाल है और तरतीब है और जो भी इसकी नेमतें हैं हम क्या कर रहे हैं, उससे फायदा उठा रहे हैं। जब हम फायदा उठा रहे हैं, लुत्फ हासिल कर रहे हैं और लज्जतें हासिल कर रहे हैं, तो इस पर क्या करना चाहिए, अल्लाह का شکر ادا کرنا چاہیے، صرف تعریف ہی نہیں بلکہ تعریف کے ساتھ ساتھ اللہ کا شکر ادا کرنا چاہیے. تو یہ کائنات کے بنانے میں کوئی اور شریک نہیں ہے، تو جب بنانے میں اس کی ملکیت میں کوئی شریک نہیں ہے تو پھر اسے نہ حمد کا حق پہنچتا ہے اور نہ ہی شکر کا حق پہنچتا ہے. صحیح ہے، نہ حمد کا اس کو حق پہنچتا ہے اور نہ ہی شکر کا. الحمدللہ، تعریف اور شکر للہ الہ کے لیے ہے، اللہ کے لیے ہے. آگے اس کا تعارف، وہ کون ہے؟ الذی لہو ما فی السماوات، وہ ذات لہو اسی کے لیے ہے جو کچھ آسمانوں میں ہے. آپ نے اب تک کتنا پڑھا کہ آسمان کتنے ہیں؟ سات ہیں. کہیں اللہ تعالیٰ کہتے ہیں کہ طباقہ ہیں، کہیں کہتے ہیں اللہ رب العزت کہ میں نے اس کو جو ہے وہ کن کہا، فیکون وہ ہو گئے. اور اللہ تعالیٰ جو ہے یہاں پہ بھی کیا بتاتے ہیں کہ وہ جو سات آسمان ہیں وہ کس کے لیے ہیں؟ اسی کے لیے ہیں. تو کیا بات بتائی جا رہی ہے کہ جو کچھ بھی ہے اس کائنات میں وہ اللہ کا ہے. کیونکہ آپ اپنی نگاہوں کو اٹھائیں، آپ اوپر دیکھیں تو آپ کو آسمان نظر آتا ہے، اور نیلا شامیانے کی طرح تنا ہوا آسمان. ہم نظر دوڑائیں تو کہیں کوئی خلل نظر نہیں آتا، کوئی تفور نظر آتا ہے، کوئی تفاوت نظر آتا ہے، کچھ بھی نظر نہیں آتا. ایک نہیں، سات ہیں، آپس میں ملے ہوئے ہیں، ان کے اندر ایک ترتیب ہے. لہو ما فی السماواتی، اسی کے لیے جو کچھ آسمانوں میں ہے، ایک آسمان میں نہیں سب آسمانوں میں. وما فی الارضی، اور جو زمین میں، گویا کہ آسمان اور زمین کی ہر چیز کا مالک اللہ ہے. تو یہاں پہ کیا بات بتائی جا رہی ہے کہ اللہ کی ملکیت ہے یہ آسمان بھی اور یہ زمین بھی. اور دوسری بات کیا ہے کہ جو مالک ہے، جو خالق ہے، وَلَهُ الْحَمْدُ فِي الْآخِرَةِ، تو دنیا میں جب حمد اور تعریف اور شکر اس کا ہے تو آخرت میں بھی حمد جو ہے وہ اسی کی ہے. وَلَهُ الْحَمْدُ فِي الْآخِرَةِ، آخرت میں اسی کے لیے حمد ہے. جیسے دنیا کی ساری نعمتیں اسی کی، خالق وہ، جب پیدا اس نے کیا تو مالک وہ، جب مالک وہ تو الہ بھی وہی ہونا چاہیے. اور صرف دنیا ہی تک نہیں بلکہ آخرت میں بھی جو ہے وہ ساری حمد اور ساری تعریف جو ہے وہ کس کے لیے ہوگی؟ اللہ کے لیے ہوگی. تو آپ دیکھیے کہ یہ جو حمد کا مضمون ہے ہمیں کیا پیغام دیتا ہے، ہمارے لیے عمل کے کیا اصول دیتا ہے، کہ تعریف اور شکر اللہ کا حق ہے. اور آپ یاد رکھیے گا کہ اس سورت کی بنیاد جو ہے نا وہ شکر اور اس کے لوازمات اور اس کے تقاضے ہیں. یہ ہے سورت کی بنیاد، اور شکر ہی پر توحید اور پورے دین کی عمارت قائم ہے. تو اللہ تعالیٰ یہاں پر کیا بتا رہے ہیں کہ آسمان اور زمین کی نعمتوں سے انسان فائدہ تو اٹھا رہا ہے، لیکن آسمان اور زمین کی جن نعمتوں سے انسان فائدہ اٹھا رہا ہے وہ کون دیتا ہے ان نعمتوں کو؟ دینے والا کون ہے؟ خالق کون ہے؟ رازق کون ہے؟ مالک کون ہے؟ تو اس کا کیا جواب ہمارے سامنے آتا ہے؟ اللہ، الحمدللہ. پھر کہا لہو ما فی السماواتی و ما فی الارضی ولہ الحمد فی الآخرہ، اور آخرت میں بھی حمد اسی کے لیے ہے. اس کے معنی کیا ہے؟ اس کے معنی یہ ہیں کہ جو شکر کرنا ہے یہ لازمی تقاضا اس کا یہ ہے کہ آخرت میں بھی تعریف اللہ ہی کی ہے. کیا مطلب؟ کہ دنیا بنائی اللہ نے، آخرت بھی ضرور ہے. گویا کہ یہ شکر کے لوازمات میں سے ہے کہ آخرت جو ہے وہ قائم ہو کر رہے گی. کیونکہ کائنات کی جب ہر چیز جو اللہ نے بنائی اور بڑی مربوط اور حکیمانہ بنائی، تو ایسا نہیں ہو سکتا کہ اللہ تعالیٰ جو ہے بس دنیا بنائی اور اس کو ختم کر دیں گے. بلکہ کیا ہے کہ وہ لوگ جو اللہ کی بغاوت کرتے ہیں، جو اللہ کی تعریف اور شکر بجا نہیں لاتے، پھر آخرت اللہ بنائے گا اور پھر اس میں ان لوگوں کا جو ہے وہ حساب کتاب ہوگا. اللہ کے باغیوں کو جو ہے وہاں پہ سزا دی جائے گی. تو معنی کیا ہے کہ الہ، مالک، خالق، ये जो इस आयत में आप देखें, आयत नंबर एक में अब तक क्या सिफात आई हैं, अल्हम्दुलिल्लाह, तो लिल्लाह अल्लाह की कौन सी सिफत पता चल रही है, इलाह माबूद है वो। फिर लहू माफिस समावाती व माफिल अर्दी से कौन सी सिफत पता चल रही है, मालिक, मिल्क, सब कुछ उसी का है ना। तो अल्लाह जब माबूद है हमारा तो हमें अल्लाह की इबादत करनी चाहिए, जब वो हमारा मालिक है तो हमें उसकी मलकियत बन जाना चाहिए, जो वो कहे हमें वही करना चाहिए। वलहुल हम्दु फिल आखिरा, और ये जो तारीफ और शुक्र है सिर्फ दुनिया में नहीं आखिरत में भी है। कैसे, इससे एक बात तो ये पता चलती है कि दुनिया में जैसे मोमिन जो है वो अल्लाह की हम्द और तारीफ बयान करते हैं, कैसे, कल्बी शुक्र करके, लिसानी शुक्र करके और अमली शुक्र करके। और कैसे करते हैं कि वो लोग जो है वो नमाज जब हम पढ़ते हैं, रोजा रखते हैं, हज करते हैं, जो भी अल्लाह ने अरकान हम पर वाजिब किए उनको अदा करते हैं, तो ये भी अल्लाह की तारीफ है और अल्लाह का शुक्र है। लेकिन आप देखिए कि इसके साथ साथ हमें बहुत सी कुरान की आयात में ये बात पता चलती है कि जो मोमिन होंगे ना, जब वो आखरत में नेमतों को देखेंगे तो अल्लाह की जो है वो तारीफ और शुक्र अदा करेंगे, उनकी जबानों से हम्द का तराना जारी हो जाएगा। सूरत यूनुस में आप पढ़ चुकी, व आखिरु दावाहुम अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन, और इन लोगों की आखिरी सदा ये होगी कि शुक्र का हकीकी सजावार अल्लाह दुनिया का खुदा है। तो इससे क्या बात पता चलती है कि सिर्फ दुनिया में नहीं शुक्र, बल्कि इसके साथ क्या है कि मोमिन जो है उनकी जबानों पे एक नारा होगा, एक तराना होगा, और वो तराना क्या है कि वो अल्लाह का शुक्र जो है वो बयान करते चले जाएंगे। फिर आप देखिए सूरत फातिर आयत 34 में आता है, अल्हम्दुलिल्लाहिल्लज़ी अज़हबा अन्नल हज़न, वहां पे भी यही बात पता चलती है कि उस वक्त मोमिनीन जो है वो अल्लाह की तारीफ बयान करेंगे और कहेंगे कि उस अल्लाह का शुक्र जिसने हमसे हजन जो था वो दूर कर दिया। फिर आप देखिए सूरत जुमर आयत 74 में आता है, अल्हम्दुलिल्लाहिल्लज़ी सदाकना वादहू, अब आप देखिए कि तारीफ उस अल्लाह की जिसने अपने वादे सच कर दिखाए कि जन्नत में नेमतें देखेंगे, नेमतों की तकमील देखेंगे और जब जन्नत की शान शौकत देखेंगे तो फिर कहेंगे कि शुक्र उस अल्लाह का, दो के अल्लाह के वादे पूरे होते हुए देखेंगे साथ साथ अल्लाह की तारीफ करते चले जाएंगे। सूरत अल आराफ आयत 43, इससे क्या पता चलता है, अल्हम्दुलिल्लाहिल्लज़ी हदाना लिहाजा, तो दुनिया में भी मोमिन शुक्र अदा करता है कि अल्लाह तेरा शुक्र है तूने मुझे हदायत दी, तूने मुझे इस्लाम की नेमत से नवाजा, तूने मुझे मुसलमान बनाया। फिर हम हर नमाज में ये कलमा शुक्र अदा करते हैं और जन्नत में भी जो है वो इंसान अदा करेंगे। तो दरअसल ये यहाँ पे जो बात सिखाई जा रही है, जो बात बताई जा रही है वो ये है कि जब आसमान और जमीन की हर चीज की तारीफ जो है ना, दरअसल ये भी अल्लाह की बहुत बड़ी नेमत है, और अल्लाह ताला ने हमें मुसलमान बनाया है तो हमें क्या करना चाहिए, अल्लाह की हम्द, अल्लाह की तारीफ और अल्लाह की इबादत और अपने आप को अल्लाह की मिल्क जो है वो समझना चाहिए। और आखरत में भी यही अहले ईमान की रूहानी ग़िज़ा होगी, उन्हें इसमें एक लज्जत और फरत और सुरूर मिलेगा। क्या, वलहुल हम्दु फिल आखिरा, दुनिया में भी तारीफ और हम्द और शुक्र अल्लाह का और आखरत में भी उसी का। और एक इसके माने क्या पता चलते हैं कि वहुवल हकीमुल खबीर, इन सारी बातों का निचोड़ क्या है कि वही है दाना और खबीर भी। और हकीम क्या, किसे कहते हैं, हिकमत क्या है, हिकमत के मानी क्या होते हैं कि वदाउ शैई बिमौदे ही, कि हर चीज को उसकी सही जगह पे रखना, उसकी वजह पे रखना, जहां जिस चीज को रखा जाना चाहिए ना वहां उस चीज को रख देना। तो आप देख ले कि हकीम के एक मानी क्या है कि अल्लाह ने चीजों को मोहकम बनाया है, दूसरे मानी क्या है कि अल्लाह ने बड़े हकीमाना फैसले किए हैं। तो हिकमत से क्या बात पता चलती है कि दुनिया है तो आखिरत भी होगी, जजा सजा भी होगी। ऐसा नहीं है कि दुनिया में अल्लाह ने दुनिया बना दी और लोग गुनाह करें और फिर उनकी पकड़ ना हो, लोग नेकियां करें और फिर उनकी जो है वो जजा ना मिले। और फिर खबीर के मानी क्या है, खबर रखने वाला, वो खबीर है, उसको खूब खबर है, यानी वो बाखबर है कि लोग जो है वो क्या करते हैं। यालमू मा यलेजु फिल अर्दी, वो जानता है जो कुछ दाखिल होता है जमीन में। यलेजु वाव लाम जीम से है और मानी होते हैं तंग जगह में दाखिल होना। दखला यहाँ पे आ सकता था लेकिन दखला नहीं आया, यलेजु आया। वला जा यलेजु, तंग जगह में दाखिल होना, तंग जगह में घुसना। यालमू, वो जानता है, मा यलेजु फिल अर्दी, जो जमीन में दाखिल होता है। अब आप देखें कि जमीन जो है वैसे तो गुठी भी नजर आती है ना, मजबूत है, लेकिन ये कि जमीन के अंदर जो है कुछ चीजें दाखिल होती हैं। तो जो जमीन में दाखिल होता है वो क्या दाखिल होता है? मसलन बारिश ऊपर से आती है तो जमीन में दाखिल हो जाती है। फिर जमीन के अंदर जो है बहुत से खजाने हैं जो के छुपे हुए हैं, है ना, जमीन में वो दाखिल है। फिर इसके अलावा जो है वो जमीन के अंदर और क्या जाता है? मसलन दाना है, किसान दाने को जमीन में जब बखेरता है तो वैसे तो आप देखें कि जमीन में कहीं सुराख तो नजर नहीं आता, लेकिन जमीन जो है क्या होती है कि फिर वो नरम होती है, वो फूलती है। तो जमीन किसान जो जमीन में दाना डालता है तो जमीन के अंदर जो है वो दाखिल हो जाता है। फिर आप देखिए जमीन में और क्या जाता है? इंसान के जिस्म जमीन के अंदर जाते हैं, जब इंसान मरता है तो उसके उनके मुर्दा जो जिस्म है वो जमीन में जाते हैं। इसी तरह जानवरों के जिस्म जो है वो जमीन में दाखिल होते हैं, है ना। फिर इसी तरह कीड़े मकोड़े हैं, हशरातुल अर्द, वो जमीन में जो है वो दाखिल होते हैं। या लमू मा यलजु फिल अर्दी, वो जानता है जो कुछ जमीन में दाखिल होता है। जब आम लोग अगर किसी को कत्ल करके जमीन में छुपा भी दें, कोई खजाना कहीं से हासिल किया, कोई डाका, कोई चोरी, फिर वो कहीं जाके जमीन में छुपा भी दें, मदफून खजाने हैं, किसी को नहीं पता, लेकिन अल्लाह को तो पता है, वो जानता है कि जमीन के अंदर क्या जाता है। वमा या खुरुजु मिनहा, और जो इसमें से जो है वो निकलता है। वमा, और जो कुछ या खुरुजु निकलता है, मिनहा इसमें से। हा की जमीर किसके लिए आई है? जमीन के लिए आई है, अल अर्थ के लिए आई है। तो जमीन से निकलते आ क्या है? मसलन वो जो बीज जमीन में गया था, अब वो पौधा बन के जब निकलता है, वो खेती, वो पौधे, वो दरख्त कौन जानता है? अल्लाह ताला जानता है ना। फिर इसी तरह आप देखें जमीन के अंदर मादनियात जो है, तेल है, पेट्रोल है, कई किस्म के गैसें हैं, जो खजाने हैं वो सारे खजाने जो है वो कौन जानता है? वो अल्लाह ताला जानता है। तो जमीन के जितने भी खजाने हैं वो सिर्फ और सिर्फ जो है वो अल्लाह जानता है। फिर कहा वमा यंजिलु मिनस समाई, और जो कुछ उतरता है, नजला यंजिलु ये फेल मजारे है, उतरता है, उतरेगा, मिनस समाई आसमान से, आसमान से जो कुछ उतरता है और उतरेगा। अच्छा, आसमान से आप गौर करें तो क्या चीज नाजिल होती है? बारिश है, ओले हैं, गरज चमक है, बिजली है। फिर इसके अलावा फरिश्ते नाजिल होते हैं। फिर जो है वो आसमानी किताबों का नजूल हुआ। फिर अल्लाह की बरकतें और रहमतें नाजिल होती हैं। फिर इस यानी खैर नाजिल होता है। फिर इसी तरह शर भी नाजिल होता है। तो आसमान से जो कुछ नाजिल होता है ना, जो कुछ भी नाजिल होता है तो वो कौन जानता है? अल्लाह ताला जानता है। वमा या रुजू फीहा, आयन रा जीम जो है इसके मानी क्या होते हैं? उरूज, चढ़ना, बुलंदी के लिए आता है। तो मेराज जो है इसका रूट क्या है? मेराज का आयन रा जीम है ना। तो इसी तरह या रुजू भी आयन रा जीम, चढ़ना। तो ममा या रुजू, और जो चढ़ता है, फीहा इसमें, हा की जमीर किसके लिए आई है? आसमान के लिए। ये बात याद रखिएगा कि आसमान और जमीन अरबी जबान में दोनों मुअन्नस हैं, तो इसलिए जो सीगे इस्तेमाल होते हैं फिर मुअन्नस इस्तेमाल होते हैं। और जो कुछ चढ़ता है इसमें, या लमू, वो जानता है। तो आसमान में क्या चीज चढ़ती है? मसलन आप देखें कि मसलन आप दुआएं करती हैं, दुआएं जो हैं अफलाक से आता है, नालों का जवाब आखिर, دعائیں اوپر چڑھتی ہیں، پھر فرشتے، آپ پڑھ چکی ہیں کہ فجر اور عصر کے وقت جو فرشتوں کا تبادلہ ہوتا ہے، آسمان سے کچھ فرشتے آتے ہیں اور کچھ اوپر جاتے ہیں، جو پہلے سے آئے ہوئے ہوتے ہیں، جو عصر میں آئے ہوئے ہوتے ہیں وہ فجر میں چلے جاتے ہیں، جو فجر میں آئے ہوئے ہوتے ہیں وہ عصر میں چلے جاتے ہیں، ان کی ڈیوٹی آپ چینج ہوتی ہے. اور بھی اس کے علاوہ بہت سے فرشتے ہیں جو اللہ کی بہت سی چیزیں لے کر آتے ہیں، ہم نہیں جانتے لیکن پھر وہ جاتے بھی ہیں. اسی طرح انسانوں کے اعمال اوپر چڑھتے ہیں، اچھے اعمال بھی چڑھتے ہیں اور اس کے علاوہ جو ہے وہ برے اعمال بھی چڑھتے ہیں انسان کے. تو جو کچھ بھی اوپر جو ہے وہ چڑھتا ہے. پھر اسی طرح روحیں ہیں، ہے نا، تو وما یارجو فیہا. اب آپ دیکھیے کہ یعلم سے لے کر وما یارجو فیہا، اگر میں آپ سے پوچھوں کہ یہاں پہ اللہ کی کون سی صفت جو ہے اس کو بیان کیا گیا ہے، تو آپ کیا کہیں گی؟ آپ سوچیں آپ اس کا کیا عنوان دیں گی. اب آپ کو نا یہ سمجھ آنی چاہیے کہ آیت کو جب آپ پٹی چلی جائیں تو اس کے ساتھ جو ہے آپ اس کو ایک ٹاپک دینا شروع کریں، آیت کا نچوڑ جو ہے نا وہ آپ کے سامنے آئے. تو کیا بات سامنے آتی ہے؟ علیم، علیم اور خبیر. آپ دیکھیں نا اوپر وہو الحکیم الخبیر، تو گویا کہ وہ جب خبیر ہے، خوب اس کو خبر ہے، اور خبیر کے ساتھ ہی یعلم وہ علیم ہے. علیم کیسے ہے؟ بار بار ایک ہی بات ہے کہ زمین کے اندر جو کچھ جاتا ہے، وما یخرج منہا اس میں سے جو کچھ نکلتا ہے، وما ینزل من السماء آسمان سے جو کچھ اترتا ہے، وما یعرج فیہا جو کچھ اوپر چڑھتا ہے. تو شروع کس سے کیا؟ یعلم وہ جانتا ہے، علم. تو اس سے جو ہے وہ کیا بات پتہ چلتی ہے کہ اللہ تعالی کی جو صفت ہے علم کی، یہاں پہ صرف یہی نہیں بتایا کہ وہ علیم ہے بلکہ علم محیط، اس کا علم جو ہے وہ احاطہ کیے ہوئے ہے، وہ ہے غیب کا علم جاننے والا، وہ ہے کائنات کے ہر کونے اور ہر گوشے میں، ہر قول، ہر عمل، ہر دکھ، ہر درد، ہر خوشی، ہر غم، ہر ایک کا رویہ صرف اور صرف جانتا ہے، اور کون؟ اللہ تعالیٰ. تو یہاں پہ اللہ کا جو علم ہے، علم الہی، اس کے بارے میں بتایا جا رہا ہے. یہ مزید خبیر ہی کی وضاحت ہے، خبیر کی وضاحت میں علیم بتایا، گویا کہ کائنات کے ایک ایک ذرے اور ایک ایک حرکت اور ایک ایک سکون سے، حرکت ہے یا سکون ہے، کائنات میں پتا بھی ہلتا ہے، کسی کے ہونٹ جنبش کرتے ہیں، کسی کی آنکھوں کی پلکیں جو ہیں وہ ہلتی ہیں، کچھ بھی ہوتا ہے تو اللہ تعالیٰ جانتا ہے، کہیں بھی کچھ بھی. تو کوئی چیز بھی اللہ کے علم، اللہ کی اجازت کے بغیر جو ہے نہ نقل و حرکت کر سکتی ہے، نہ در اندازی کر سکتی ہے، نہ نیچے اتر سکتی ہے، نہ اوپر چڑھ سکتی ہے. تو آپ سوچیں کہ یہاں پہ اللہ کا جو تصور دیا جا رہا ہے کہ وہ الخبیر ہے، جیسا وہ جانتا ہے کوئی نہیں جانتا، وہ العلیم ہے، جیسا وہ علم رکھتا ہے کوئی نہیں علم رکھتا. اور پھر کہا وہو الرحیم الغفور، وہی ہے، وہی ہے کون؟ وہی ہے جو للہ الہ ہے، وہی ہے جو مالک ہے، وہی ہے جو حکیم ہے، جو خبیر ہے، جو علیم ہے، وہی رحیم ہے، وہی غفور ہے. یہ جو وہوا ہے نا، جتنی پہلی صفات کا ذکر ہوا ہے اس کا جو ہے حوالہ دیا جا رہا ہے کہ وہی تو ہے، وہی ہے رحیم اور وہی ہے غفور. تو اس کے معنی یہ ہے کہ کائنات کو جو چلا رہا ہے، چلانے والا جو ہے، وہ ایسا نہیں ہے کہ دنیا اندھیر نگری ہے اور چلانے والا جو ہے وہ اس کا چوپٹ راجا ہے، ایسا نہیں ہے، بلکہ وہ ایسا ہے جو کہ خالق ہے، وہ مالک ہے، وہ حکیم ہے، وہ خبیر ہے، وہ علیم ہے، اور پھر اس کے ساتھ ساتھ وہ رحیم بھی ہے. معنی یہ ہے کہ اگر دنیا میں لوگ گناہ کرتے ہیں، ساری نعمتیں اللہ سے لینے کے بعد آسمان اور زمین میں سب کچھ جو کچھ ہے وہ اللہ کا ہے، اور کائنات کا ذرہ ذرہ اللہ کی حمد کر رہا ہے. ایک تو ہے نا کائنات کی جتنی بھی چیزیں ہیں کائنات کے اندر، آسمان، زمین، سورج، چاند، ستارے، سارے یہ اللہ کی حمد اور تعریف کرتے ہیں، ہے نا، اور اس میں وہ انکار نہیں کرتے. تو انسان جو ہے سب کچھ پانے کے بعد پھر کیا کرتا ہے؟ نشکری کرتا ہے، شرک کرتا ہے، اللہ تعالیٰ ان کو پکڑتا کیوں نہیں ہے فوراً، اللہ سزا کیوں نہیں دیتا؟ اس لیے کہ وہ الرحیم الغفور، کہ اس کی یہ دو صفات جو ہیں ایسی بہترین صفات ہے کہ جن کی وجہ سے وہ درگزر سے کام لیتا ہے، درگزر سے کام لینا اس کی عادت ہے۔ قاسی اور خاطی کو قصور سرزد ہوتے ہی فوراً پکڑ نہیں لیتا، یہ نہیں کرتا کہ اب اس کے لیے رزق کے دروازے بند کر دے، یا اس کے جسم کو مفلوج کر دے، فالج اس پر ڈال دے، یا بجلی اوپر گرا دے، یا آنن فانن اس کو ہلاک کر دے۔ ہے تو سب کچھ اس کے قبضہ ہے قدرت میں، کیونکہ مالک ہے نا وہ، لیکن وہ ایسا کرتا نہیں۔ کیوں؟ اس لیے کہ اس کی شان رحیمی کا تقاضا یہ ہے کہ وہ اپنے نافرمان بندوں کو ڈھیل دے۔ رحیم بہت رحم کرنے والا ہے، رحیم کے اندر مسلسل رحم بھی پایا جاتا ہے، دوام ہے، مسلسل لوگوں کو سنبھلنے کی مہلت دیتا ہے کہ وہ باز آ جائیں، اور اگر وہ باز آئیں گے، اگر وہ جو ہے وہ اللہ کی طرف رجوع کریں گے، اپنے گناہوں کی معافی مانگیں گے، تو پھر اللہ تعالی جو ہے کیا کرے گا، پھر ان کو بخش دے گا۔ الغفور، کہ وہ غفور ہے، کہ جو اپنے گناہوں کی معافی مانگے اور توبہ اور اصلاح کرے تو اللہ تعالیٰ جو ہے وہ کیا کریں گے، پھر اللہ تعالیٰ ان کو معاف کر دیں گے۔ تو مشرکین کی غلط فہمی کو یہاں پہ دور کیا جا رہا ہے۔ مشرکین کیا سمجھتے تھے؟ وہ یہ سمجھتے تھے کہ ہم شرک کرتے ہیں اور اس کے بعد جو ہے کسی کی سفارش کام آئے گی اور پھر اللہ تعالیٰ سے کی پکڑ سے ہم بچا لیے جائیں گے۔ یا جیسے یہود و نصارہ یہ کہتے تھے، یہودی یہ کہتے تھے کہ ابن اللہ، ہم اللہ کے بیٹے ہیں، لم تمسن النار الا ایام معدودات۔ تو یہاں پہ بتایا کہ نہیں، وہ رحیم بھی ہے، وہ غفور بھی ہے، وہ حکیم بھی ہے، وہ خبیر بھی ہے، وہ اس کو سب خبر ہے کون توحید پرست ہے، کون شرک کر رہا ہے، اس کو سب خبر ہے کون آپ تعریف کر رہا ہے، حمد کر بیان کر رہا ہے، اور کون جو ہے وہ شرک کر رہا ہے، نافرمانی کر رہا ہے۔ تو اللہ تعالیٰ جو ہے وہ عدل کرے گا۔ تو آپ دیکھ لیجئے کہ بعض لوگ جیسے مشرکین یہ کہتے تھے کہ اللہ کی ذات ایسی ذات ہے کہ اس ہستی کو راضی کرنے کے لیے ہمیں جو ہے وہ کیا کرنا پڑتا ہے، کہ ہمیں بہت سے لوگوں سے سفارش لے کر اللہ کے سامنے پیش کرنی پڑے گی۔ تو اللہ تعالیٰ کہہ رہے ہیں کہ نہیں، تمہارا یہ جو غلط فہمی ہے ایسا نہیں ہے، بلکہ کیا ہے، وہو الرحیم الغفور، وہ تو رحم کرنے والا بھی ہے اور وہ غفور بھی ہے۔ تو یہ جو دو آیتیں ہیں، ان دونوں آیتوں کا کیا نچوڑ میرے اور آپ کے سامنے آتا ہے؟ عمل کے لیے پھر اصول ہمارے سامنے کیا آتا ہے؟ ان آیات سے عمل کا جو اصول آتا ہے وہ یہ ہے کہ ہم سب کو اللہ تعالی سے جو ہمارا تعلق ہے نا، اس پر ہمیں غور کرنا چاہیے کہ اللہ تعالی نے اپنا تعارف کروایا ہے اور بتایا ہے کہ جب یہ کائنات کا خالق وہ، مالک وہ، حکیمانہ چلا رہا ہے، عملوں سے خبردار ہے، اور اس کے عمل جو لوگ جو عمل کرتے ہیں، جو کچھ بھی کائنات کے اندر حرکت ہوتی ہے یا سکوت ہے، ان کے لیے وہ علیم ہے، اور اپنی مخلوقات کے لیے جب وہ بے حد رحیم اور کریم ہے، تو پھر ہونا کیا چاہیے، اللہ کے جلال اور کمال کے احساس سے ہم سرشار ہو جائیں۔ ہم یاد رکھیں، ازل سے ابد تک تمام عظمتیں اللہ کے لیے ہیں، اور پھر ایک اللہ کے سوا کسی کے آگے ہم مت جھکیں، سر نیاز جھکایا تو پھر اٹھا نہ سکے۔ ایک اللہ کی بندگی جو ہے نا، اس پر اس دل ناداں کو راضی کر لے، مطمئن کر لے، مجبوری سے نہیں، کائنات مجبوری سے اللہ کی عبادت کرتی ہے، ہم شوق کے ساتھ، محبت کے ساتھ جو ہے وہ اللہ کی عبادت کریں۔ پھر آپ دیکھیے کہ آیت نمبر 3 جو ہے سورت سبا، اس میں اللہ رب العزت جو ہے وہ یہ بتاتے ہیں کہ قیامت جو ہے وہ اللہ کی صفات کا لازمی تقاضا ہے۔ اس آیت کو آپ کیا ہیڈنگ دے سکتے ہیں کہ قیامت جو ہے وہ اللہ کی صفات کا لازمی تقاضا ہے۔ وقال الذین کفروا، اور کہا ان لوگوں نے جنہوں نے کفر کیا، لا تاتین الساعة، کہ قیامت نہیں آئے گی، لا تاتین ہم پر نہیں آئے گی، الساعة قیامت، الساعة تو جو ہے یہ قیامت کا ایک نام ہے۔ تو اہل مکہ جو تھے وہ چندرا چندرا کر کہتے تھے، وہ تنزن اور تمسخر کے طور پر کہتے تھے کہ بہت دنوں سے پیغمبر صاحب جو ہیں وہ قیامت کی خبر دے رہے ہیں، اور یہ خبر جو ہے یہ کچھ خبر نہیں ہے، اگر یہ خبر دے رہے ہیں تو یہ قیامت آتے آتے کہاں رہ گئی، اتنی نافرمانیاں ہم نے کی، اتنی گستاخیاں کی، اتنا ہم نے مذاق اڑایا، تو پھر قیامت کیوں نہیں آتی؟ فقال الذین کفروا، اور کہا ان لوگوں نے جنہوں نے کفر کیا، لا تاتین الساعہ، کہ قیامت ہم پر نہیں آ رہی. کل کہہ دیجئے بلا. اب آپ دیکھیے کہ یہاں پر جو ہے وہ بلا آیا ہے نا، اور بلا جو ہے کبھی تو یہ لفظ ڈانٹ کے لیے آتا ہے، کبھی پہلے سے کوئی بات جو ہو رہی ہوتی ہے تو یہ لفظ جو ہے، جیسے اس کے جو بات ہو رہی ہوتی ہے نہیں کے ساتھ پھر اس میں اسبات بھی پایا جاتا ہے، نہیں کے ساتھ ہاں بھی. جیسے مثلا آپ کبھی کہتی ہیں کہ لا نہیں، ہے نا، لیکن بلا ہوتا ہے ہاں کیوں نہیں. ہاں کیوں نہیں سے مطلب یہ کہ پہلے سے کوئی جو بات ہو رہی ہے تو آپ اس میں زور اور تاکید پیدا کرنے کے لیے آپ کہتی ہیں ہاں کیوں نہیں. تو یہاں پہ بھی کیا ہے، قل کہہ دیجئے بلا، ہاں کیوں نہیں. وہ ربی، اور وہ یہاں پہ جو ہے اور کا نہیں ہے، وہ یہاں پہ قسمیاں ہے، قسم کے لیے آیا ہے. بہت سی صورتوں کے شروع میں آتا ہے والفجر والعصر والشمس وضحاها، ہے نا، اور کبھی صورت کے درمیان میں بھی یہ آ جاتا ہے قسم کے لیے. تو اللہ تعالیٰ جو ہے وہ کیا کہتے ہیں، بڑی تاکید کے انداز کے ساتھ رسول اللہ کی زبان سے قسم کہہ کر اور قسم کھلا کر، کس کی، رب کی. قل بلا، اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیجئے ہاں کیوں نہیں، وہ رب بھی میرے رب کی قسم، لتاتینکم، کہ وہ ضرور آ کر رہے گی تم پر. اب آپ دیکھیے کہ کل آرڈر کا صیغہ ہے، بلا یہاں پہ ڈانٹ کا انداز ہے اور نفی کی جا رہی ہے. اہل مکہ کی وہ کہتے تھے کہ مذاق اڑاتے تھے اور کہتے تھے قیامت نہیں آئے گی، تو کیا ہے کہ ڈانٹ کے انداز میں نفی کے ساتھ ساتھ کیا ہے کہ ہاں کیوں نہیں، تو گویا کہ یہ بھی ایک تاکید کا انداز ہے نا. اور تیسری تاکید کیا ہے، وہ رب بھی میرے رب کی قسم. اب آپ دیکھیں رب کی قسم کھا کر کے آ کر رہے گی. پھر لتاتینکم، لام لام تاکید ہے، اور نون جو ہے یہ بھی یہاں پہ کون سا نون ہے، تاکید والا نون ہے. لتاتینکم، ضرور آئے گی تم پر، اور کم سے مراد کفر کرنے والے. وقال الذین کفروا، کہو قسم ہے میرے رب کی، لتاتینکم، کہ وہ ضرور تم پر جو ہے وہ آ کر رہے گی. اور ساتھی کا عالم الغیب، میرا رب کیسا ہے، عالم الغیب، میرے عالم الغیب رب کی قسم. عالم الغیب جو ہے اس کے یہاں پہ اس کو استعمال کیا گیا، کیوں کہا کہ غیب کو جاننے والا، کہ قیامت چھپی ہوئی ہے اور قیامت کا علم اللہ کے سوا کسی کو پتا نہیں ہے. تو میرے عالم الغیب کی قسم قیامت آ کر رہے گی. تو آپ دیکھ لیجئے، اور مزید عالم الغیب کی تفصیل بتائی جا رہی ہے کہ وہ اللہ جو غیب کو، پوشیدہ کو جاننے والا ہے. کیسے، لا یعذبو عنہ مثقال ذرہ، لا یعذبو، نہیں چھپتا، نہیں مخفی، عین زابا اس کے معنی ہوتے ہیں دور نکل جانا، پوشیدہ ہو جانا، کسی چیز کا نگاہوں سے دور جانے کی وجہ سے غائب ہونا. تو اللہ رب العزت جو ہے وہ یہاں پہ یہ بات بتا رہے ہیں کہ آپ کہہ دیجئے کہ میرے عالم الغیب رب کی قسم قیامت جو ہے وہ آ کر رہے گی، اور نہیں پوشیدہ اس سے، نہیں چھپی ہوئی انہو اس سے، مثقال ذرہ، مثقال سا قاف لام سے ہے، اور اس کے معنی کیا ہوتے ہیں، برابر، اور کس کے برابر، ذرہ، ذرے کے برابر. آپ ریت کا کوئی ذرہ اٹھائیں اور آپ دیکھیں کہ ذرے کی کیا حیثیت ہے، کچھ بھی نہیں نا. تو اللہ تعالیٰ کیا کہہ رہے ہیں کہ ذرہ برابر کوئی چیز اللہ سے چھپی ہوئی نہیں ہے. کہاں پہ، فی السماواتی، میں آسمانوں، ولا فی الارضی، اور میں زمین، آسمانوں اور زمین میں ذرہ برابر کوئی چیز ایسی نہیں ہے جو اللہ سے چھپی ہوئی ہو. ولا اصغر، اور نہ ہی اس سے چھوٹی، کس سے چھوٹی، مثقال ذرہ، شاباش، یعنی اس ذرے سے بھی اگر کوئی چیز چھوٹی ہو تو وہ بھی جو ہے نا وہ اللہ سے چھپی ہوئی نہیں ہے. ولا اصغر من ذالک، اور اصغر اسم تفضیل ہے، تو بہت ہی زیادہ چھوٹی، ذرے سے بھی بہت زیادہ چھوٹی چیز اللہ سے چھپی ہوئی نہیں ہے. ولا اکبر، اور نہ ذرے سے بڑی، और अखबारों की सम तफसील है सुपरलेटिव डिग्री के बहुत बड़ी तो गोया के जर्रे से भी अगर कोई चीज छोटी है जरे से बड़ी या उससे छोटी चीज है वो क्या है, छुपी भी नहीं है तो वो है कहां, इल्ला फी किताब मुबीन, मगर वो जो है वो एक किताब मुबीन में है। तो किताब मुबीन, मुबीन कहते हैं खुली को, वाजे को, जो खुद वाजे हो और दूसरी चीज को भी वाजे कर दे, लाजिम और मुतद्दी के मानी पाए जाते हैं। और किताब मुबीन से मुराद क्या है, ये लोहे महफूज है, अल्लाह का रजिस्टर जिसमें अल्लाह ताला ने सारा कुछ जो है वो लिख रखा है और जिसके अंदर हर इंसान का रिकॉर्ड महफूज है ना। तो लोहे महफूज में हर चीज नुमाया तौर पर जो है वो दर्ज है। तो यहां तक अगर आप देखें तो क्या चीज आपके सामने आई, आप क्या इसको कहेंगे, क्या उसूल के तौर पर बात सामने आई कि अल्लाह ताला जो है वो कयामत का इल्म जानता है, कयामत आकर रहेगी, और नंबर तीन ये बात सामने आई कि आलिमुल गैब की तफसील क्या है, कैसा है वो गैब का इल्म जानने वाला। क्या बात पता चली कि अगर वो जर्रे जितनी कोई चीज है उसको भी वो जानता है, उससे छोटी है, उससे बड़ी है, और उससे जो है वो छोटी है, बड़ी है, जैसी भी है, हर चीज को जब अल्लाह ताला जानता है तो क्या बात आई कि तुम जो अमाल कर रहे हो, तुम्हारे जो रवैये हैं, इनकार का है, इकरार का है, तुम्हारे सारे रवैये जो हैं वो अल्लाह ताला जानता है। तो गोया के कायनात के अंदर छोटा बड़ा जो वाकया या हादसा पेश आता है पहले से लिखा हुआ लोहे महफूज में, अल्लाह को उसकी खबर होती है और वो जात जो कयामत के आने की खबर दे रही है, अल्लाह ने खबर दी थी जिब्राइल अलैहिस्सलाम के जरिए रसूल अल्लाह को कि कयामत आएगी, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मक्का की गलियों में ऐलान करते थे, तो अहले मक्का तुम इस बात को जो है वो मान जाओ कि कयामत जो है वो आकर रहेगी। तो आयत नंबर तीन से हमें क्या बात पता चली कि अल्लाह आलिमुल गैब है ना। और दूसरा ये कि अल्लाह के हकीम और खबीर होने का तकाजा ये है कि कयामत आकर रहेगी, और बड़ी ताकीद का अंदाज है, डांट का अंदाज भी है, वो लोग जो मजाक उड़ाते थे कि अल्लाह ताला जो है वो रहीम है, गफूर है, तो ऐसा नहीं हो सकता कि नेक लोग जो नेकी कर रहे हैं उनको उनकी जजा ना दे और जो लोग शिर्क कर रहे हैं उनको उनकी सजा ना दे। अब आगे आयत नंबर चार जो है इसमें बताया जा रहा है कि कयामत का आना जरूरी क्यों है, कयामत के आने का मकसद क्या है, लियजजी अल्लज़ीन आमनू व अमिलुस सालिहात, ताकि अल्लाह ताला जजा दे उन लोगों को जो ईमान लाए और जिन्होंने अमले सवाले किए। तो आप देख लीजिए इस जुमले का ताल्लुक जो है ना लतातियन्नकुम से है, पीछे आयत नंबर तीन में लतातियन्नकुम है ना, मतलब क्या है, वहां कहा था कि कयामत आके रहेगी, यहां बताया जा रहा है कि जब आएगी तो मकसद क्या होगा, ताकि बदला दिया जाए, जजा दी जाए, मजदूरी दी जाए उन लोगों को, नंबर एक जो ईमान लाए। ईमान का ताल्लुक जो है वो किससे होता है, दिल से होता है, जैसे ईमान की हैसियत बीज सी की होती है, और बीज जो है उम्दा होता है, जब अच्छा होता है तो उससे जो है वो फल फूल और पौधे भी अच्छे निकलते हैं, और फल फूल और पौधे जो है इनकी हैसियत क्या है, वो अमल सवालेहात, और जिन्होंने अमल किए सवाले, अच्छे अमल किए। आप जरा गौर तो करें कि मक्का की गलियों का तसव्वुर करें, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम दावत दे रहे हैं, इनकार करने वाले इनकार कर रहे हैं, और उसके बाद जो है ऐसे में कुछ दीवाने हैं, कुछ फरजाने हैं, कुछ शेदाई हैं, जो हर तरह की जो सजाएं हैं, तकलीफें हैं, उनको बलाए ताक रखते हुए हैं जो है ना, अमन तो बिल्लाह और अल्लाह पर ईमान लाने के नारे लगाते हैं ना। तो अल्लाह ताला कहते हैं ताकि अल्लाह ताला जजा दे, ये लाम जो है ना ये लामे इल्लत है, ये लामे इल्लत है, इल्लत का मतलब क्या है, मकसद, वजह, इसकी इल्लत क्या है, इसका मकसद क्या है, किसका मकसद, कयामत का मकसद, किसका मकसद, قیامت کا مقصد، کہ قیامت کے آنے کا مقصد یہ ہے تاکہ ایمان لانے والے اور عمل صالح کرنے والوں کو اس کی جزا دی جائے، اور عمل صالح سے مراد ہر طرح کی نیکی ہے. اولئک لہم مغفرت و رزق کریم، ان کے لیے ہے مغفرت اور رزق کریم ہے. اب آپ دیکھیے کہ یہاں پر جو ہے دو خاص طور پر دو باتوں کا ذکر ہو رہا ہے، ایمان اور عمل صالح کے نتیجے میں، اور وہ دو باتیں کیا ہیں؟ ایک ہے مغفرت اور دوسری ہے رزق کریم. اور آپ دیکھیں کہ کتنی بڑی بات ہے کہ جو بھی ایمان لانے والوں کے گناہ ہوں گے، جو غلطیاں ہوں گی، جو قصور ہوں گے، پھر اللہ تعالیٰ ان کو جو ہے وہ چھپا دیں گے، ان کو بخش دیں گے، ان کو مٹا دیں گے. اور دوسری چیز ہے رزق کریم، ہے نا؟ اور رزق کریم سے مراد کیا ہے کہ صرف رزق ہی نہیں، رزق کریم ہوگا. کریم جو ہے آپ پہلے بھی پڑھ چکی ہیں، کاف را میم انگور کی بیل کو کہتے ہیں، اور انگور جو ہے اس کا پھل اور اس کے درخت عربوں کے ہاں جو ہے وہ کیا سمجھے جاتے تھے؟ خوشحالی کا جو ہے وہ ذریعہ سمجھے جاتے تھے. اور اس کے اندر دو باتیں پائی جاتی ہیں، ایک ہے عمدگی اور دوسری ہے کثرت. تو اللہ تعالیٰ ان کو جو رزق دے گا، اور رزق سے مراد صرف کھانا نہیں، طرح طرح کی اللہ تعالیٰ جو نعمتیں دیں گے، اپنے افضال اور عنایتیں ان پر کریں گے، جس جنت کے وہ وارث ٹھہریں گے تو وہاں پہ کیا ہوگا؟ ان کے لیے مغفرت بھی ہوگی اور رزق کریم ہوگا. اب آپ دیکھیں، اب دوسری طرف جو ہے وہ ذکر کیا جا رہا ہے ان لوگوں کا جو ایمان لانے والوں کے اپوزٹ رویہ رکھنے والے ہیں، والذین سعوا، اور جو وہ لوگ جنہوں نے کوشش کی. اور سعوا جو ہے یہاں پہ عملوں بھی آ سکتا تھا نا، سعوا آیا، سعوا کا مطلب ہوتا ہے صحیح کرنا. آپ حج عمرہ کرتی ہیں تو صحیح کرتی ہیں نا، دوڑ دھوپ کرنا، کوشش کرنا. اور جنہوں نے کوشش کی، فی آیاتنا، ہماری آیات میں، اور جنہوں نے ہماری آیات میں کوشش کی، کیا کوشش کی؟ معاجزینا. معاجزینا جو ہے وہ اس کو مزید بتا رہا ہے، معاجزینا صفت ہے، اور اس کے معنی ہے کہ ان کی جو کوششیں تھیں وہ کیا تھی؟ معاجزینا عین جیم زے سے ہے، اور عاجز کرنا. تو معاجزہ جو ہے یہ وہ ورب استعمال کیا گیا ہے جس کے اندر جو ہے وہ کیا ہے کہ مسابقت پائی جاتی ہے، یا دو لوگوں کا ہونا یا دو گروپوں کا ہونا ضروری ہے، کہ ایک دوسرے کو شکست دینے کے ارادے سے باہم مسابقت کرنا. تو معاجزت جو ہے اس کے معنی کیا ہے؟ کہ ایک دوسرے کو شکست دینے کے ارادے سے مسابقت کرنا. تو یہ جو کفر کرنے والے تھے، پہلے کہا تفارو آئے تین میں، آیت پانچ میں کہا والذین سعوا، کفر میں انہوں نے بڑی کوششیں کی صحیح کی، ساتھ ہی کہا کہ ان کی جو کوششیں تھیں وہ کس لیے تھی؟ کہ ہماری جو آیات ہیں اس سلسلے میں معاجزینا کی ان کے اندر صفت پائی جاتی تھی. گویا کہ یہ رات دن جو تھے وہ کیا کرتے تھے؟ اللہ کی آیات اور اس کی باتوں کو شکست دینے کے لیے کوشش کرتے تھے. اور مثلا آپ دیکھیں، آپ فرعون کی مثال یاد رکھیں، فرعون کے نے کیا کوشش کی تھی؟ ادبر یسعا. جب حضرت موسیٰ علیہ السلام نشانیاں لے کر اس کے پاس گئے تھے تو اس نے کیا کیا تھا؟ اس نے منہ موڑ لیا تھا، تولا، پھر اس نے کوشش کی، پھر اس نے جادوگروں کو جمع کیا. آپ پیچھے پڑ چکی، 70,000 کے قریب جادوگر ہے نا، ساری اس نے جو ہے اپنی چالوں کو جمع کیا. وہ کیا کرنا چاہتا تھا؟ جو ہے وہ اللہ کی آیات جو تھی ان کو شکست دینے کے لیے مسابقت کرنا چاہتا تھا. تو یہاں پر آیات سے مراد کون سی آیات ہیں؟ جیسے کہ جو بھی نبیوں کو اللہ تعالیٰ نے کتابیں دی وہ بھی ہیں، کائنات میں اللہ کی نشانیاں ہیں، یا اللہ نے نبیوں کو جو معجزات دیے وہ بھی ہیں، ہے نا؟ تو یہاں پر جو ہے وہ کیا ہے کہ جن لوگوں نے ہماری آیات جو ہیں ان کو شکست دینے کے لیے جو ہے وہ تگ و دو کی، دن رات ایک کر دیا. جیسے آپ دیکھیں اہل جو کتاب تھے جس میں یہودی تھے، وہ کیا کہتے تھے؟ سمینا و اطعنا نہیں کہتے تھے، سمینا و اسوینا. یہ تھی ان کی معجزت، ہے نا؟ اور اہل مکہ جو تھے، آیات سامنے آ گئی اور اب اس کے بعد جو ہے وہ کیا کر رہے ہیں کہ وہ ان کا جو ہے وہ انکار کر رہے ہیں. تو گویا کہ اولئک لہم عذاب من رجز علیم، یہی وہ لوگ ہیں جن کے لیے عذاب ہے رجز کا. اور یہاں پہ دو طرح کا عذاب کا ذکر کیا جا رہا ہے، دو طرح کے ان کے عمل ہیں، ایک ہے سعو فی آیاتینا مزید کیا ہے معاجزینا. اور آپ دیکھ لیں کہ کفر اس زمانے بھی کیسے انتہائی کوششیں کرتا تھا, کس طرح اہل مکہ نے ایڑی چوٹی کا زور لگا دیا. کبھی کہتے تھے کہ ان کی باتیں ہی نہ سنو, کبھی ایمان لانے والوں کو کہتے تھے یہ گھروں سے نکل ہی نہیں سکتے, جو نکلتے تھے ان کو مارتے پیٹتے تھے, کبھی مختلف میلوں میں جا کر کہتے تھے کہ نہیں یہ شخص تو جادوگر دیوانہ مجنو ہے, نعوذ باللہ. کیا کیا الزامات نہیں انہوں نے لگائے. پھر یہ کہ ہجرت نہیں کرنے دیتے تھے, اور کیا کیا نہیں کیا, حتیٰ کہ وہ لوگ جب ہجرت کر کے چلے گئے تو پھر جنگیں لڑی, پیچھے گئے, ان کے پیچھا کیا کہ ختم کیوں نہ کر دے. عذاب میں آپ ساری باتیں پڑھ چکی. اور آج بھی آپ دیکھیں کہ کفر جو ہے وہ کس طرح سے جو ہے وہ سرگرم ہے, اور کس طرح سے معجزینہ کی کیفیت لیے ہوئے ہیں. کہ وہی عمل ایک مسلمان کرتا ہے تو اس کے اوپر کیا کیا الزامات لگائے جاتے ہیں, کبھی ٹیررسٹ کا, اور کبھی جو کوئی الزام, اور وہی عمل کوئی اور کرے تو اس کی کہیں خبر بھی نہیں ہوتی, ہے نا. اور پھر دین ایمان پر عمل کرنے کو بھی وہ ٹیررسٹ کہتے ہیں نا. تو مسابقت اللہ کی آیات کو نیچا دکھانے میں, تو ان کے لیے دو عذاب ہیں. لہم عذابن, اب اتنا ہی کافی تھا کہ ان کے لیے عذاب ہے, لیکن رجز کہا اور ساتھ ہی علیم کہا. تو رجز جو ہے کیسے عذاب کو کہتے ہیں, ایسا عذاب کپ کپاہٹ والا. کبھی رجز بھی آتا ہے, را جیم سین بھی اور زا بھی, دونوں کا تقریباً ایک ہی معنی بنتا ہے کہ ایسا عذاب جسے دیکھ کر لرزہ طاری ہو جائے, کپ کپاہٹ. جیسے گندگی کے لیے بعض کہتے ہیں نا کہ یہ لفظ آتا ہے گندگی, بہت ہی گندا عذاب, گندگی کو دیکھ کے بھی لرزہ طاری ہوتا ہے نا. تو کیا ہے کہ رجزن ان کے لیے ایسا عذاب ہے جو کہ بڑا ہی کپ کپاہٹ پیدا کرنے والا, لرزہ دینے والا اور علیم دردناک کے لیے آتا ہے. گویا کہ بدترین قسم کا عذاب جو ہے وہ ان کے اوپر آئے گا, کیونکہ ان کے عمل جو ہیں وہ بدترین ہیں. تو ہمیں دیکھنا چاہیے کہ کفر کیسی کوششیں کرتا ہے, اور ہم ایمان لانے والے اور عمل صالح کرنے والے چھوٹی چھوٹی کوششوں پر راضی ہونا چاہتے ہیں, محنت مشقت نہیں کرنا چاہتے. اللہ تعالی ہمیں بھی آمنوا وعملوا الصالحات میں شامل کرے, اور ان لوگوں میں شامل کرے, لہم مغفرتوں ورزق کریم. پھر اس کے بعد آپ دیکھیے کہ اللہ رب العزت جو ہے کافروں کے جو لیڈر ہیں جو صحیح کرتے ہیں معجزین والی, ان کا انجام بتانے کے بعد کیا بتاتے ہیں کہ جو عقل مند لوگ ہیں وہ کون ہیں, اور جو عقل مند لوگ ہیں وہ کون ہیں, اور جو ہے وہ کیا چیز ان کے لیے کافی ہوتی ہے. وَيَرَ الَّذِينَ أُوتُوا الْعِلْمَ, اللہ رب العزت کہتے ہیں وَيَرَ الَّذِينَ, اور دیکھتے ہیں جن لوگوں کو, أُوتُوا الْعِلْمَ جن کو علم دیا گیا, تو خوب جانتے ہیں یہ علم رکھنے والوں کو, الذی وہ جو, انزل الیک جو نازل کیا گیا تیری طرف اے نبی صلی اللہ علیہ وسلم, علم رکھنے والے خوب جانتے ہیں جو کچھ تیری طرف جو ہے وہ نازل کیا گیا ہے, انزل الیک تیری طرف نازل کیا گیا, من ربک تیرے رب کی طرف سے, اور جو کچھ بھی آپ کی طرف نازل کیا گیا وہ ہے کیا, ہوا الحق وہ ہے حق, اور حق کے معنی کیا ہوتے ہیں, سچ. اللہ حق ہے, کتاب حق ہے, نبی حق ہے, ہے نا, صراط مستقیم کا جو راستہ ہے دین اسلام وہ حق ہے. تو اللہ رب العزت جو ہے خاص طور پر کہا کہ یہ جو حقیقی علم, اور حق سے مراد قرآن مجید ہے, یہ مطلوع اور غیر مطلوع, یہ جو اللہ کی معرفت اور آخرت کا علم جو آپ کو دیا گیا ہے, اہل علم خوب جانتے ہیں کہ وہ حق ہے. وَيَهْدِي إِلَى صِرَاطِ الْعَزِيزِ الْحَمِيدِ, اور وَيَهْدِي اور وہ رہنمائی کرتا ہے, الہ صراطی ایسے راستے کی طرف, وہ راستہ العزیزی جو عزیز کا ہے, الحمیدی اور جو حمید کا ہے. تو اب آپ دیکھیے کہ یہاں پر اللہ رب العزت جو ہے وہ کیا کرتے ہیں, اللہ رب العزت بتاتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جس دعوت کو, جس قرآن کو, جس پیغام کو پیش کیا, جو آپ نے توحید اور آخرت کی جو تھی وہ راگنی الاپی, اس کے جو ہے وہ اس کی دعوت دی, تو کہتے ہیں کہ یہ جو علم ہے, اہل علم اس بات کو سمجھتے ہیں کہ یہ بات اللہ کی طرف سے ہے نمبر ون, اور نمبر دو جو ہے یہ اللہ نے آپ پر نازل کی ہے, اور نمبر تین یہ حق ہے. अहले इल्म जानते हैं। आपको याद है कि अहले इल्म किसे कहते हैं? क्योंकि अहले इल्म जो है वो भी तो अहले हाँ हाँ आप देखिए, एक इल्म वाले होते हैं जिनके पास दुनिया का इल्म है। आज भी बहुत से लोग हैं, पीएचडी की हुई है और एमफिल किया हुआ है, एमफिल पीएचडी और सितारों से आगे जहां और भी हैं, अभी इश्क इम्तहा और भी हैं, ढूंढने वाला सितारों की गुजरगाहों का, अपने अफकार की दुनिया में सफर करना सका, जिसने सूरत की शुआओं को गिरफ्तार किया, जिंदगी की शब तारीख सहर करना सका, है ना। तो बहुत दुनिया का इल्म हासिल करने वाले, एक किस्म तो ये होती है। और दूसरी किस्म जो है, अगर दूसरी किस्म किन लोगों की होती है? वो लोग जिनके पास दुनिया का भी इल्म हो और उसके साथ साथ उनके पास अल्लाह की मार्फत का इल्म हो और उनके पास आखरत का इल्म हो। तो कुरान की इस्तलाह में हकीकी इल्म जो है किसे कहते हैं? जिसके पास अल्लाह की मार्फत का इल्म हो और आखरत का इल्म हो। अगर किसी पीएचडी के पास बहुत ज्यादा इल्म है, वो किसी यूनिवर्सिटी का चांसलर है, वो किसी यूनिवर्सिटी की बहुत बड़ी पोस्ट पर है, प्रिंसिपल है, लेकिन उलूम तो उसने बहुत बड़े हैं, लेकिन उसके इल्म के अंदर हकीकी इल्म नहीं है, अल्लाह का इल्म नहीं है, वही का इल्म उसने नहीं हासिल किया, याद नहीं किया, तो फिर क्या है कि सारा इल्म उसके लिए बोझ है, खतरा है। मेरे और आपके पास इल्म की जो डिग्रियां हैं, कोई आप में से डॉक्टर है, कोई पीएचडी है, या कोई जो है इंजीनियर है, या कोई आईएनटी का है, या फिर कोई कंप्यूटर साइंस में है, या फिर कोई साइंस में है, टेक्नोलॉजी में है, किसी भी चीज में है, कितने ही उलूम क्यों ना सही, लेकिन अगर आखरत का इल्म नहीं है, अल्लाह का इल्म नहीं है, अल्लाह का खौफ नहीं है, तो ये सारे उलूम जो है ना, ये बोझ है मेरे और आपके लिए। सूरत फातिर आयत 28 में अल्लाह ताला कहते हैं, इन्नमा यख्शल्लाह मिन इबादिही उलमा इन्नल्लाह अजीजुर गफूर। अल्लाह से इसके बंदों में बस वही डरते हैं जो इल्म रखने वाले हैं, और बेशक अल्लाह हर चीज पर कुदरत रखने वाला और बख्शने वाला है। तो इल्म रखने वाले कौन है? जो अल्लाह से डरने वाले हैं, उन्हीं को हकीकत में जो है वो आलिम कहा जाता है, जो अल्लाह से डरते हैं। तो अल्लाह ताला कहते हैं कि ये लोग आपका कुरान का मजाक उड़ाते हैं अहले मक्का, और कहते हैं कि आप कहते हैं कयामत आएगी, और कयामत तो कोई नहीं आ रही, अब तक आई नहीं। तो असल वजह क्या है कि इनके पास हकीकी इल्म नहीं है। और जो अहले इल्म है, और अहले इल्म से फिर मुराद कौन से उलमात हैं? जो यहूद नसारा में से जो इस बात को मानते थे कि हाँ आप जो बातें कह रहे हैं वो सही कह रहे हैं, और आप उनमें से कुछ लोग फिर ईमान भी ले आए, तो वो मुराद है कि उनको खूब पता है, नंबर एक, कि ये आपकी तरफ जो इल्म दिया गया है अल्लाह ने इसको नाजिल किया है, नंबर दो वो हक है, नंबर तीन वो वयादी रहनुमाई करता है रा सिरातिल अजीजिल हमीद, खुदाए अजीज व हमीद की तरफ। अब यहां पर यह सवाल पैदा होता है कि अल्लाह ताला ने सिरात कहा, सबील क्यों नहीं कह दिया? तो सिरात कौन से रास्ते को कहते हैं? स्वाद रात तोए जो है तलवार को कहते हैं ना, तलवार, ऐसी तलवार जो नुकीली भी हो तेज भी हो, है ना। तो गोया के ऐसा रास्ता जो पुरपेच हो और नुकीला हो, मुश्किल रास्ते के लिए सिरात का लफ्ज इस्तेमाल किया जाता है। सबील खुला रास्ता, कुशादा रास्ता, लेकिन सिरात कौन सा रास्ता? हाँ, जो दीवार जो है वो तलवार की तरह तेज और बाल की तरह बारीक, बहुत ही मुश्किल रास्ता। तो वह यादी इलासिराती, वो इल्म जो है वो रहनुमाई देता है, पैगंबर रहनुमाई देता है, वो हक जो कुरान है ना, वो रहनुमाई देता है इलासिराती, ऐसे रास्ते की तरफ। और वो रास्ता किसका बताया हुआ है? अल अजीज अल हमीद। और अजीज के बारे में आप पहले भी ये बात पढ़ चुकी हैं कि अजीज जो है इसके एक मानी तो ये है कि गोया के इज्जत उसी की है ना, इज्जत। और दूसरे मानी गोया के इज्जत जिल्लत का मालिक अल्लाह है। दूसरे मानी क्या है? इज्जा के कुदरत उसके पास है। और इसके अंदर एक मानी क्या है कि कुव्वत वाला भी वही है। तो गोया के अल्लाह ताला ने जो रास्ता बताया है ये आम रास्ता नहीं है, बल्कि ये रास्ता जो है वो अजीज गालिब जो अल्लाह है उसका बताया हुआ रास्ता है, जिसके पास इज्जत है, जिसके पास कुव्वत है, जो गालिब है, जो जी मुक्तदर है। और फिर हमीद, हमीद की सिर्फ जो है वो इस्तेमाल की गई है, और हमीद जो है हामीम दाल से है ना, हम्द। और इसके मानी क्या है कि अल्लाह ताला की जात जो है वो ऐसी जात है कि वो खूब काबले सताइश है ना। कोई उसकी हम्द करे या ना करे, अल्लाह की जात ऐसी है कि उसी को हम्द का हक भी पहुंचता है और वो खुद जो है वो काबले सतौदा है। तो यहाँ पर जो बात बताई गई और वो ये है कि अल्लाह ताला जो है वो तारीफ का सजावार है, तारीफ असल में उसी का हक है। इतना बेहतरीन रास्ता बताया, पैगंबर को भेजा, पूरी कायनात सजाई, तो क्यों सजाई? ताकि हम सब जो है वो अल्लाह के आगे जो है वो झुक जाए। आयत 7 क्या कहती है? वकाल अल्लज़ीन कफरू, और कहा उन लोगों ने जिन्होंने कुफ्र किया, हल न दुल्लुकुम, क्या हम बताएं तुमको, क्या बताएं? अब अहले मक्का का जो रवैया था, रसूल अल्लाह की मुखालफत वो जो करते थे, उनका जो अंदाज था उसको बताया जा रहा है कि अहले काफिर कहते हैं हल न दुल्लुकुम, क्या हम दलालत करें तुम्हारी। अहले मक्का आम लोगों को क्या कहते थे? आओ हम तुमको बताएं, क्या बताएं? अला रजुलिन, एक ऐसे आदमी के बारे में, और आदमी से मुराद कौन है? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम। युनब्बियुकुम, जो तुमको खबर देता है। इजा मुज़िक्तुम कुल्ला मुमज़्ज़क, इजा जब मुज़िक्तुम, जब तुम जो है वो जर्रा जर्रा मुंतशिर हो चुका होगा। मीम ज़ा क़ाफ जो है इसके मानी होते हैं चीरना, टुकड़े टुकड़े करना, फाड़ना, रेजा रेजा करना। तो मुज़िक्तुम ये वर्ब है, जब तुम टुकड़े टुकड़े कर दिए जाओगे, ये माजी मजहूल है, जमा मुज़क्कर हाजिर का सीगा, जब तुम टुकड़े टुकड़े कर दिए जाओगे। कुल्ला मुमज़्ज़क, मुमज़्ज़क जो है ये मज़दर मीमी है, इसम मफूल है, और मुमज़्ज़क के मानी क्या है? बदने इंसानी का रेजा रेजा होकर अलग होना, टुकड़े टुकड़े होकर अलग होना। तो जब जो है बदने इंसानी रेजा रेजा होकर अलग हो जाएगा, तो यहां पे मुज़िक तुम कुल्ला मुमज़्ज़क के मानी क्या है कि जब तुम्हारे जिस्म का जरा जरा मुंतशिर हो जाएगा। तो ये कौन बताता था? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम बताते थे। अहले मक्का का अंदाज देखे तमस्खुर का, वो कहते थे आओ हम तुम्हें बताएं, एक ऐसे शख्स की खबर दें, एक ऐसे शख्स के बारे में बताएं जो ये खबर देता है कि जब तुम्हारे जिस्म का जर्रा जर्रा मुंतशिर हो जाएगा, इन्नकुम लफी खल्किन जदीद, उस वक्त बेशक तुम हो गए, लफी अलबत्ता में, खल्किन तखलीक, जदीद नहीं, उस वक्त तुम नए सिरे से जो है वो पैदा किए जाओगे। क्योंकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कयामत की और मुर्दों के दोबारा जिंदा होने की खबर देते थे, लोगों को ईमान लाने की ताकीद करते थे। तो अब जो है वो मजाक के अंदाज में कहते हैं कि हम तुम्हें बताएं ऐसे ऐसे शख्स के बारे में जो कहता है कि जब तुम्हारे जिस्म का जर्रा जर्रा होकर मुंतशिर हो जाएगा, जमीन में खत्म हो जाएगा, मिट जाएगा, उस वक्त तुम्हें उठाकर नए सिरे से पैदा किया जाएगा, खड़ा कर दिया जाएगा। फिर कहते हैं अफ्तरा अल्लाह कज़िबन, घड़ लिया है इसने अल्लाह पर झूठ, अम बेही जिन्ना, या फिर ये जो है इसे जुनून हो गया है। अब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ये दो इल्जाम लगाते हैं, और उनमें से पहला इल्जाम जो है वो क्या है? वो ये कहते हैं कि इस शख्स का मामला जो है ना इन दो हालों में से खाली नहीं है। पहला हाल क्या है कि इस शख्स ने अल्लाह पर झूठ घड़ा है, और झूठ क्या? कि अल्लाह ने इसको रसूल बनाकर कोई नहीं भेजा, और ये कहता है कि मैं अल्लाह का भेजा हुआ रसूल हूं, नऊज़ बिल्ला। दूसरी बात क्या कहते थे? दूसरी बात कहते थे कि अम बही जिन्ना, जीम नून नून, इसके मतलब मानी क्या होते हैं? पोशीदा चीज को कहते हैं, जिन आंखों से पोशीदा होते हैं उसके लिए आता है, जन्नत आंखों से पोशीदा है उसके लिए लफ्ज इस्तेमाल किया जाता है, जनीन वो बच्चा जो माँ के पेट में होता है उसके लिए भी लफ्ज इस्तेमाल किया जाता है, और इसी तरह यहाँ पे जिन्ना, जिन्ना जो है ये इस्तेमाल किया गया है, और इसके मानी क्या है कि इसको जुनून है, जुनून ऐसी बीमारी जो नजर नहीं आती है ना। तो गोया के अब ये शख्स जो है मजनू वाली बातें करता है, जुनून की कैफियत है इसके अंदर, और मजनू वाली बात क्या है कि भी मर जाएंगे और फिर दोबारा उठाकर खड़ा किया जाएगा, है ना, ये जुनून की किस्म है जिसमें ये शख्स मुब्तला हो गया है। तो गोया के या तो मुफ्तरी है, मुफ्तरी घड़ना, या तो ये मुफ्तरी है या फिर इसे ये मजनू है। बलिल्लज़ीना ला युमिनूना बिल आखिरति फिल अज़ाबी वद्दलाली बईद, अल्लाह ताला कहते हैं बल्कि ये वो लोग हैं, ला युमिनूना बिल आखिरति, ये आखिरत पर ईमान लाने वाले नहीं है, फिल अज़ाबी ये ऐसे लोग हैं जो आखिरत को मानते ही नहीं हैं। अब यहाँ पे आके आप रुक जाइए, बलिल्लज़ीना ला युमिनूना बिल आखिरती, ये आखिरत पर ईमान लाने वाले नहीं है, बल्कि ये जो रसूल अल्लाह पे दो इल्जाम लगा रहे हैं, इनके इल्जाम झूठे हैं। असल बात यह है कि ये आखिरत पर ईमान लाने वाले नहीं है। फिर क्या है, फिल अजाबी, ये अजाब में है। मतलब क्या है कि ये जो है ये आफत में है, ये अजाब में मुब्तला होने वाले हैं। वह दलालिल बईद, और गुमराही है दूर की। और जिस अजाब में ये मुब्तला है वो क्या है, वही तो है बुरी तरह बहके हुए। तो यहां पे भी अब दो इनके इल्जाम थे, अब दो इनको जो है वो दो इनके जो है इनकी सजाएं हैं। पहली सजा जो है वो क्या बताई, पहली सजा ये बताई कि ये रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जो कहते हैं ना कि ये मुफ्तरी है, कि मैं अल्लाह का रसूल हूं, तो नाउज बिल्ला आप अल्लाह के रसूल नहीं है, आप झूठ बात कह रहे हैं। तो कहा कि असल बात ये है कि इनका ये कहना क्या है, फिल अजाबी, ये अजाब में है, बड़ी बुरी इनकी कैफियत है, ये खुद बहुत बड़ी खराबी के अंदर है। और आप देखें कि अजाब है, कि इनका ये कहना अजाब है, इनका ये कहना अजाब है, यानी दुनिया के अंदर इनकार जो है नबी का, अल्लाह के पैगाम का, ये अजाब है, और आखरत में भी अजाब होगा ना। फिर दूसरी बात क्या कही, वदलालिल बईद, तो क्या है कि दूर की गुमराही में मुब्तला है। एक गुमराही होती है, मसलन आप सफर पे जा रही हैं, आप गाड़ी चला रही हैं, कितने लोग आप में से गाड़ी चलाते हैं? अच्छा, तो आप में से जो लोग गाड़ी चलाते हैं, आप इस बात का अंदाजा करें कि जब आप गाड़ी चलाती हैं तो कभी आप एक एग्जिट आगे निकल जाए या एक एग्जिट आप पीछे ले लें, तो होता क्या है, मुश्किल हो जाता है और घूम के आना पड़ता है। और उस वक्त आपके क्या आसाब होते हैं, कैसे आप हवास बाख्ता होते हैं। और अगर आप ज्यादा एग्जिट दूर निकल जाए, बिल्कुल आप ईस्ट लेनी थी वेस्ट ले लें, साउथ लेनी थी नॉर्थ ले लें, बिल्कुल दूर का अलग रास्ता आप ले लें, फिर क्या हाल होता है। तो असल में आप इस मिसाल से इस बात का अंदाजा करें कि अल्लाह ताला कहते हैं वह दलालिल बईद, ये लोग जो हैं ये दलाल गुमराही में तो हैं, गुमराह तो हैं, लेकिन और साथ ही कहा अल बईद, दूर की गुमराही में है, बुरी तरह जो है वो बहके हुए हैं। तो सीधा रास्ता तो जाता है सिरातिल मुस्तकीम, जन्नत की तरफ, लेकिन ये सरपट भाग रहे हैं, उल्टे रास्ते, दूर के रास्ते, जहन्नुम के रास्ते की तरफ ये भाग रहे हैं, और बड़े मुतमईन हैं। और जहन्नुम का रास्ता कौन सा है, कुफ्र करना, फिर उसके बाद जो है मजाक उड़ाना, फिर अल्लाह और अल्लाह के रसूल का इनकार करना, फिर उसके बाद जो है सऊ फी आयातिना मुआजिज़ीन, पिछली कैफियात को और उनके रवैयों को याद रखें, और उसके बाद रसूल अल्लाह पर जुनून और मुफ्तरी का जो है इल्जाम लगाना। तो ये है वद्दलालिल बईद, ये है इनकी दूर की गुमराही। तो ऐसे शख्स को ये मजनू कहते हैं जो इन्हें बचाने की फिक्र कर रहा है, कितनी उल्टी बात है जो कर रहे हैं। वो सिराते मुस्तकीम पे इनको चलाना चाहते हैं, ये जहन्नुम के रास्ते पे चल रहे हैं, और फिर सरपट उस रास्ते पर भाग रहे हैं और समझ रहे हैं कि हम बड़े अकलमंद हैं। अफलम यरू इला मा बैन अईदीहिम व मा खल्फहुम मिन अस्समाई वल अर्द। फिर अल्लाह रब्बुल इज्जत जो है वो क्या कहते हैं, अब यहां पर जो है क्या बात सामने आई, कि अल्लाह रब्बुल इज्जत जो है इस बात का ऐलान करते हैं, ये बात बताते हैं कि पूरी कायनात जो है ना वो इस बात का ऐलान करती है कि कयामत आएगी, हिसाब किताब जो है वो होगा। तो खुलासा तफसीर के तौर पर क्या बात है कि क्या ये नहीं देखते, इला मा बैन अईदीहिम, जो इनके आगे है, जो इनके हाथों के आगे है, जो इनके सामने है, ये उसे नहीं देखते। वमा खल्फहुम, और जो इनके पीछे है, मिनस समाई वल अर्द, आसमान से भी और जमीन में से भी, क्या इन्होंने कभी उस आसमान और जमीन को नहीं देखा जो इन्हें आगे से पीछे से हर तरफ से घेरे हुए है। आप कहीं भी चली जाए, मशरिक से मगरिब का सफर कर लें, पाकिस्तान से अमेरिका, कनाडा, आप कहीं भी चली जाए, जहां भी जाती है आपको आसमान नजर आता है ना, हर तरफ आसमान ने आपको घेरा हुआ है। इसी तरह आप जमीन को ले लें, आप कहीं भी चली जाए, जमीन जो है ना उससे आप कहीं बच नहीं सकते। तो अल्लाह ताला कहते हैं कि इन्होंने कभी उस आसमान और जमीन को नहीं देखा जो इन्हें आगे और पीछे से घेरे हुए है। इन नशा नक्सिफ बेहुमुल अर्दा, अगर हम चाहें तो इन्हें धंसा दे जमीन के अंदर। खास इंफा के मानी क्या है? धंसा देना जमीन के अंदर। तो हम जो हैं इनको धंसा दे। बेहिम ये कुफर करने वाले, मजाक करने वाले और साऊ वो आजीन की कैफियत जो लिए हुए हैं, इनको हम जमीन के अंदर धंसा दे। और नुस्कित अलहिम किसफम मिन समाई, और नुस्कित या हम गिरा दे अलहिम इनके ऊपर किसफन टुकड़ा। आप पता है ना किसफन किसे कहते हैं? बादल का टुकड़ा या रूई का गाला। अब यहाँ पे ये किसके लिए आया? आसमान का एक टुकड़ा। क्या हम इन पर जो है आसमान के कुछ टुकड़े इनके ऊपर गिरा दें? तो इसके मानी क्या है कि ये आसमान जो सरों पर तना हुआ है शामियाने की तरह, ये जमीन जो कदमों के नीचे फर्श की तरह बिछी हुई है, और आसमान और जमीन से फायदे हैं, बरकतें हैं। आसमान जो है वो क्या है कि गिर नहीं जाता इनके ऊपर, और जमीन जो है वो ऐसी नहीं है कि पानी बन जाए कि इंसान उस पर पौं ना रख सके। तो अल्लाह की नियमतों का जो ये इस्तेमाल कर रहे हैं और फिर भी ये कुफ्र कर रहे हैं और अल्लाह का शुक्र नहीं कर रहे और अल्लाह की हमद बयान नहीं कर रहे, और अगर अल्लाह चाहे तो ये आसमान और जमीन जो इनके ऊपर है, इनके नीचे है, और इतनी खूबसूरत नेमत है, तो अगर हम चाहें तो ये नेमतें इनके लिए नकमत बन जाएं, ये रहमतें इनके लिए जहमत बन जाएं। हम जमीन के अंदर इनको धंसा दे, जैसे कारून को धंसाया था, जैसे फिरौन को पानी के अंदर जो था वो गर्क कर दिया था, जैसे पिछली कौमों पर आसमान से पत्थर नाजिल किए, बारिश नाजिल की, तूफान आया। किस कौम पर आया? हजरत नूह अलैहिस्सलाम पर। तो आसमान से कोई टुकड़ा, कोई चीज, कोई अजाब आ जाए आसमान का या जमीन का और इनको खत्म करके रख दिया जाए। इन नफी जालिकल आयतल्ले कुल्ली अब्दिम मुनीब, इसमें हकीकत में एक निशानी है हर उस बंदे के लिए। ये कुल्ली अब्दिम मुनीब बड़ी खूबसूरत बात है। और आप देखें अब्दे मुनीब के अंदर पूरी नौ आयतें जो है ना इसका निचोड़ आ गया है। तो ये सूरत सबा जिसका आगाज हुआ था अल्हम्दुलिल्लाह से, कि शुक्र ही पर तौहीद है और पूरे दीन की इमारत कायम है, और इस कायनात के अंदर आसमान और जमीन की तमाम नेमतों से कौन फायदा उठाता है? मैं और आप फायदा उठाते हैं। ये सूरज, ये चांद, ये अबर, ये हवा, ये सितारे, सैयारे किसने बनाए? किसने बनाए? जोर से बताएं, किसने बताए? अल्लाह ने बनाए। ये जमीन, ये दरिया, ये पहाड़, चिरिंद, परिंद, अशजार, अनहार, ये सब्जा गुल कहां से आए? अल्लाह ने दिए। आसमान से बारिश आई, जमीन ने सोना उगला, और चीजें अल्लाह ने जब सब दी तो फिर करना क्या चाहिए कि जब खालिक अल्लाह, जब मालिक अल्लाह, तो फिर हमें अल्लाह के आगे झुक जाना चाहिए, उसको अपना इलाह बनाना चाहिए। लिकुल अब्दिन, अब्द कौन होता है? नौकर, गुलाम, नौकरी चाकरी करने वाला, कोई हैसियत नहीं है, इबादत करने वाला। तो इसमें निशानियां हैं। आयत का लफ्ज इस्म जिन्स है ना, इसमें निशानियां हैं। एक हकीकत में निशानी है, लिकुल अब्दिन हर बंदे के लिए। मुनीब नौब से है, अनाबत रुजू करना, पलटना और बार बार पलटना। तो कल्बे मुनीब वो दिल जो अल्लाह की तरफ रुजू करता है, कहीं भी छोटी मोटी कोई गलती हो जाए लेकिन लौट कर अल्लाह की तरफ आता है। जैसे मकनतीस नहीं होता कि अपनी तरफ एक कशिश रखता है, तो अब्दे मुनीब के लिए इसके अंदर जो है वो बड़ी निशानियां हैं। और इसका मतलब ये है कि ये वो लोग हैं जो कि आसमान और जमीन के निजाम पर गौर करते हैं। और अब्दे मुनीब वो शख्स होता है जिसके अंदर हकीकत की तलब होती है, इबरत लेता है इर्द-गिर्द के हालात से, कौमों के वाकयात से, और मतवज्जो होने वाला उसका दिल होता है। जिसके अंदर ये चीज ना हो ना, उसको फिर कोई चीज जो है वो फायदा नहीं दे सकती। तो ये जो आयत है इन्ना फी ज़ालिका लआयतल्ले कुल्ली अब्द मुनीब, अल्लाह ताला गौर व फिक्र की दावत देते हैं कायनात के निजाम पर, कौमों की कहानियों और वाकयात पर, और कहते हैं कि तुम अब्द मुनीब बन जाओ, अल्लाह की हमद बयान करो, अल्लाह के नौकर और गुलाम बन जाओ, अल्लाह ताला की रहमत और मगफरत के दरवाजों को खटखटाओ, अल्लाह की तरफ लौट आओ, कुफ्र ना करो। اور کفر جتنی کوشوں میں مصروف ہے اس سے ہٹ کر تم نیکیوں میں جو ہے وہ آگے ہی آگے جو ہے وہ بڑھتے چلے جاؤ.